नेपाल यहाँको पर्खाइको बाद टुटिसकेको छ किनभने हामी अब वैशव साङ्ग्रीलाई लिएर आइसकेका छौँ। नेपलिज कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको यो प्रस्तुति हरेक आइतबार छ त्यसदेखि 7:30 आउने गर्दछ र कार्यक्रम प्रस्तुताहरू रहने गर्दछन् म नवीन,
म सञ्जय
र म खगेन्द्र,
यहाँहरूकै रेगुलर होस्टहरू यहाँ साम आइसकेका छौँ र हामी विभिन्न रोचक नेपाली सांगीत नेपालका समाचारहरू लिएर उपस्थित भइसकेका छौँ र आज हामी 195 श्रृङ्खलामा रहेका छौँ र श्रोता महानुभावहरू यो नेपाली रेडियो कार्यक्रम सम्पूर्ण प्रवासी नेपाली तथा भुटानीहरूलाई लक्षित गरी यस विदेशी भूमिमा भए पनि आफ्नो नेपाली भाषा धर्म संस्कृति परम्परा रीतिरिवाज नेपालीहरूको वेशभूषाका साथसाथै नेपाली साहित्यका सिर्जना जस्तै कविता कथा मुक्त गजल लघुकथा आत्मकथा आदि पनि हामीले प्रस्तुत गर्ने गर्छौँ र यदि तपाईँलाई पनि आफूले यो कार्यक्रममा कुनै लेख रचना पठाउन चाहनुहुन्छ भने त्यसको लागि तपाईँले www.facebook.com/sangrulakaawazmा गएर पोस्ट गर्नुपर्ने हुन्छ, अवश्य पनि हामीले प्रसारण गर्नेछौँ। त्यति मात्र होइन रेडियो नेपाली @gmail.com पनि तपाईँलाई पठाउन सक्नुहुन्छ र हामीलाई अझै सल्लाह सुझाव दिन सक्नुहुन्छ। यो कार्यक्रमलाई अझै पृथक रूपले अगाडि बढाउन चाहन्छौँ हामीले, हामी तपाईँसँगै हातोमाले गरेर अगाडि बढाउन चाहन्छौँ। यो कार्यक्रम हामी प्रस्तुतको मात्र होइन, यो नेपाली एयरलाइन्स समाजको नेपलिज कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको मात्र होइन, यो हामी प्रवासमा बस्ने साउथ अस्ट्रेलियामा बस्ने हरेक नेपालीको ढुकढुकी हो र यसलाई अझै अगाडि बढाउनको लागि हामीले प्रयत्न गर्नुपर्छ, हामीले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ र सल्लाह सुझाव दिँदै गर्नुहोस्।
यसै गरी श्रोताहरू नवीनजीले जुन यहाँलाई स्वागत गरिहाल्नुभयो र आजको यो बसाइमा सांगीतिक कार्यक्रम सुरु गर्नुभन्दा अगाडि यहाँहरूका लागि हामी कार्यक्रमको पहिलो सेगमेन्ट अन्तर्गत आजको पञ्चाङ्गबाट कार्यक्रम सुरुवात गर्ने अनुमति चाहन्छौं र मिति आज विक्रम सम्मत 2070 साल भाद्र 9 गते कृष्ण पक्षको पञ्चमी तिथि आइतबार, नेपाल सम्मत 1133 अङ्ग्रेजी पात्र अनुसार इस्पी सन् 2013 अगस्त महिनाको 25 तारिक र अहिले यहाँ एडिलेडमा बेलुकीको 36 बजिसकेको छ भने नेपालमा अपराह्नको ठेक 2:45 बजेको छ। श्रोता महानुभावहरू, अबको यो बसाइमा हामी यहाँहरूलाई पहिलो सांगीतिक स्वरूप हामी राष्ट्रभक्ति गीतले ओतप्रोत भएको गीत गायक द्वय दाजुभाइ स्वरूप सत्यराज आचार्यको स्वरमा रहेको गीत यहाँहरूका लागि स्वीकार्नुहोस्। यो राष्ट्र प्रेमले ओतप्रोत भएको गीत
मेरो देश डुब्ने लाग्यो किनारे लगाइदो कि कोही माझी बचाइदो मेरो देश डुब्ने लाग्यो किनार लगाइदो सपुत छौ कि कोही माझी बचाइदो केही ढुकढुकी छ माके मर्न त्यसै नदेऊ मर्न त्यसै नदेऊ मेरो देश डुब्ने लाग्यो किनार लगाइदो सपुत छौ कि कोही माझी बचाइदो पल को शान राखने हो के था बरसीरा छोटा उछा शीर आपने एउटा थियो खुकुरी ने पल को शान राखने हो के था बरसीरा छोटा उछा शीर आशो छैन काही अशांति नै देछु रोदन जही ताही रोदन जही ताही मेरो देश डुब्ने लाग्यो किनार लगाइदो सपुत छौ कि कोही माझी बचाइदो कुर्दै छन् यस्तो माछे जसले यो देश ओगाउला ध्वंस क्रांति साट शांति को ब्यूरो खुला जसले हिमाल तराई पहाड़ सब एउटै देखला नेपाल शिरमा राखी शांति को गीत गाउला मेरो देश डुब्ने लाग्यो किनार लगाइदो
अवश्य पनि यो अहिलेको समसामयिक देशको अवस्थासँग पनि मेल खाने गीत रहेको थियो सत्यस्वरूप दुई भाइको यो गीत रहेको थियो र तपाईँले पनि थाहा छ अहिले देशमा संक्रमणकालीन अवस्था छ राजनीतिक अस्थिरता छ दण्डहीनता छ र धेरै समस्याहरूको भुमरीमा फँसेको छ देश तर पनि अहिले युवाहरू र सम्पूर्ण नेपालीले देशलाई किनार लगाउनुपर्ने बेला छ मानेमा यो देशलाई अझै अगाडि लाग्नुपर्ने अवस्थामा छ देशलाई काँचुली फेर्नुपर्ने अवस्थामा रहेको छ
श्रोताहरू तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गला रेडियो एयरलाइन 101.5 मेगाहर्जमा हजुर श्रोताहरू कार्यक्रमको सुरुमा हामीले देशभक्ति गीत सुनायौँ मेरो देश डुब्नै आँट्यो आज फेसबुकमा मैले एउटा कार्टुन हेरेको थिएँ सायद त्यो नवीनले नै अब के अरे फेसबुकमा सेयर गरेका थिए त्यो कार्टुनमा के थियो भन्दाखेरि श्रोताहरू नेताहरू चाहिँ यता गोलमेज सम्मेलन गर्ने भनेर चाहिँ झगडा गर्दै थिए उनीहरूको आफ्नै ऊ थियो यतापट्टि जनताले त्यो झरनाबाट खस्नै लागेको डुङ्गालाई चाहिँ डोरी लगाएर तानिराखेको थिए र डुङ्गामा लेखिएको थियो मङ्सिर चारमा हुने निर्वाचन या हुने या नहुने दोधारमा थियो डुङ्गा डुब्ने या त्यसलाई बचाउने बचाउने भन्ने हातमा चाहिँ नेताहरूको हातमा थियो त्यो तर उनी नेताहरू भने आफ्नै ढिपीमा लडिरहेका थिए साह्रै व्यङ्ग्यात्मक कार्टुन थियो र चित्त बुझ्यो पनि त्यस्तै त्यस्तै खालको हामीले गीत पनि प्रस्तुत गर्यौँ श्रोताहरू तपाईँहरूका लागि यहाँनिर यो चुनावकै सन्दर्भमा कुरा गर्नुपर्दाखेरि भनौँ न अहिले अब अस्ट्रेलियामा चुनाव घोषणा भएको लगभग तीन हप्ता भयो लगभग तीन हप्ता भयो अब चौथो हप्तामा भनौँ न सेप्टेम्बर 7 तारिकमा चुनाव हुँदैछ भनौँ जबकि चुनाव घोषणा गरेको एक महिनाभित्रमा चुनावको नतिजा निस्किँदैछ तर नेपालमा चुनाव घोषणा गरेको कति वर्ष भयो थाहा भएन धेरैचोटि मात्र त्यो भनौँ न वर्षौँ बित्यो र चुनाव हरेकचोटि टर्दै गयो किन भन्दाखेरि सबै नेताहरू जति जोगी आए कानै चिरेका भने जस्तो सबै नेताहरू आफ्नै ढिपी आफ्नै स्वार्थ आफ्नै पार्टीको पार्टीगत फाइदा र आफ्नो व्यक्तिगत फाइदा अझ त्यसमा पनि केही रूपमा अगाडि बढ्न थालेका हुनाले नेपालको स्थिति यस्तो बन्न पुगेको हो किन भन्दाखेरि हामी नेपाली हौँ हामी नेपाल बाहिर भए पनि हाम्रो देशको हाम्रो मातृभूमिको हाम्रो जननीको माया लाग्छ तर के गर्ने एकजना तपाईँ मैले मात्रै सोचेर हुँदैन सोच्नुपर्ने नेताहरू जुन भनौँ न देशका लिडरहरू छन् उनीहरू चाहिँ सोच्दैनन् तर श्रोताहरू यो भनेर हामी यो उसबाट चाहिँ हाम्रो मातृभूमि नेपालको डुब्न आँटेको स्थितिबाट हामी पछि हट्न मिल्दैन किन भन्दाखेरि तपाईँले हामीले नै हो देशलाई बचाउने हामी युवाहरू जो चाहिँ देशमा छौँ तर देश बाहिर छौँ हाम्रो देशको लागि हामीले केही न केही गर्नुपर्छ श्रोताहरू
सञ्जीवजी मैले तपाईँको कुराबाट यहीँनिर जोड्न चाहे म चाहिँ एउटा साहित्य छ आज यो मानेमा कथा छ आज र तपाईँले भनेको कुरासँगै सम्बन्धित रहेको छ त्यस कारणले गर्दा मैले जोड्न चाहे यो शीर्षक रहेको छ उठ युवा र युवाहरू चाहिँ उठ्नुपर्ने आवश्यकता आएको छ त्यही भएर यो यसको रचना चाहिँ मैले नै गरेको छु यो लेख्न चाहिँ मैले आफैले लेखेको छु यसलाई कथाको रूपमा ढालेको छु मैले आज आइतबारको दिन मेरो मनले भन्ने गर्छ यो त हप्ताकै मनपर्ने दिन हो किन नहोस् पनि एक हप्ताको लामो पर्खाइपछि यस दिनमा हाम्रो भेट हुने गर्छ। पाँच महिना अगाडिसम्म हामी अन्जान मान्छेहरू थियौँ। पहिलोचोटि उसँग नेपाली कार्यक्रममा भेट भएपछि परिचय आदान प्रदान, फोन सम्पर्क, फेसबुक च्याट हुँदै आज हामी घनिष्ठ मित्रतामा गाँसिएका थियौँ। साथै हाम्रो यो सम्बन्ध दुबो जस्तै मौलाएको थियो। प्लानेट 13 क्याफे हामी दुवैको रोजाइ हो। त्यो शान्त र सुन्दर वातावरणले हामीलाई आकर्षण गर्ने गर्छ। प्रायः हामी आफ्नो सुख दुःख सार्दै देशको राजनीतिक कुराकानी गर्ने गर्छौँ। उसले राजनीतिका कुराहरू धेरै दिलचस्पी भएर गर्ने गर्छे। लामो समयसम्म नेपाली युवा अभियन्ताको रूपमा सक्रिय भएर काम गरेकी रहेछ। त्यसैले पनि होला उसको राष्ट्रप्रति मेरो भन्दा बढी नै झुकाव छ। अहिले देशमा के भइरहेको छ उसलाई भेटेपछि सबै थाहा हुन्छ। हुन त उसका फेसबुक स्ट्याटसमा नि युवा नेपालीको समसामयिक कुराकानीले ढाकिएको हुन्छ। बिहानबाट धेरैचोटि घडीमा आँखा जुदाइरहेको थिएँ। कति बेला 2 बज्ने हो भन्ने मन छटपटाउँदै थियो। समयमै म त्यो क्याफेमा पुगेको थिएँ। ऊ आएँ कि छ कि भनेर चारैतिर आँखाहरू घुमाएँ, तर उसलाई कतै नै देखेन। अनि फोन गरेँ, उसले ट्राफिक धेरै भएकोले ढिला भयो, म आउँदैछु, कफी पिएर बस्दै गर भन्ने प्रतिक्रिया दिएँ। कफीको पहिलो चुस्की लिँदै थिएँ, ढोकामा उसलाई देखेँ, मेरो मन फ्रुङ्ग हुँदै थियो। उसले सधैँ जादु जस्तो मुस्कान परेबाट दिँदै मेरो नजिक आउने गर्थे, तर आज उसलाई अरू दिनभन्दा पृथक देख्दै थिएँ। उसको त्यो डिम्पल पर्ने हँसुले अनुहारमा कुनै चमक थिएन। मुखबाट लामो उच्छ्वास निकाल्दै मेरो दाहिनेपट्टि कुर्सी तानेर कि कर्तव्य हुँदै बसी उसले मेरो हालखबर बुझी र नेपालमा रहेकी मेरी आमाको बारेमा धेरै सोध्दै थिए। तर मेरो मनमा पनि अनेक प्रश्नहरू खेल्दै थिए। किन आज यसको मुड अफ छ? के भयो यसलाई? मैले केही गलत गरेँ कि? यस्तै यस्तै कुराले मन भरिएको थियो र उसको प्रश्नको औपचारिकताको लागि मात्र जवाफ दिँदै थिएँ। मनले थाम्न सकेन अनि आँट गरेर सोधेँ, किन आज तिमी यति उदास? किन मुड अफ छ आज? यसरी बनावटी हाँसो निकाल्दै उसले भने, के होइन, म सन्की छु। खै बेला बेला के हुन्छ, भूत सवार हुन्छ, मलाई आफैलाई थाहा छैन। उसको यो जवाफले म सन्तुष्ट थिएन, तर उसलाई भने कुरा अन्त्य मर्दै थिए। उसले भने, अनि कसरी बिताए त यो हप्ता? अनि सुनाऊ नयाँ ताजा खबर। मुखै फोरेर भनिदिउँ जस्तो लाग्थ्यो, तिम्रो कल्पना र तिम्रो यादमा बिताए नि भनेर, तर मनलाई सम्हाल्दै थिएँ। खै किन उसँग बोल्ने कुनै कुरा निस्किएको थिएन। उसलाई त्यस्तो अवस्थामा देखेर र उसको त्यो जवाफले अनि फेरि त्यही कुरा कसरी सोधु जस्तो भइरहेको थियो। तैपनि उसको अनुहारमा त्यो फिक्कापना सुहाएको थिएन। अनि मैले भने, तिमी मसँग केही कुरा लुकाउँदैछौ, भन के भएको छ? के होइन नवीन, तिमीलाई थाहा छ म अस्ट्रेलिया किन आएको छु जस्तो हुँदैछ। नेपालमा भएको भए केही गर्न सक्थेँ, आफूले प्रयास त गर्न सक्थेँ। अहिलेको अवस्था देखेर विरक्त भएर आउँछ, बेला बेलामा फर्किन्छु नेपाल, जे पर्ला पर्ला जस्तो हुन्छ। उसको कुरा मैले खासै बुझिनँ। अनि भने, कस्तो अवस्था? उसले भने, देशको अवस्था। के के न ठुलो कुरा भन्ने भनेको त देशको अवस्था पो भन्छ। मैले त केही ठुलो कुरा, ठुलै समस्या आएछ कि भनेर सोचिराखेको थिएँ। अनि उसले भने, देशको कुरा भन्दैछ। त्यही पनि उसको कुरा काट्न मन लागेन र उसलाई सुन्दै थिएँ। उसले भन्दै थिए, हेर आज देशमा राजनीतिक अस्थिरता कायम नै छ, समस्याको भुमरीमा फँसेको छ, दण्डहीनता र अराजकताले सीमा नाग्दैछ, राज्यका हरेक संयन्त्रहरू कमजोर बन्दैछन्, नेताहरू देशको विकासभन्दा पार्टी र आफ्नो नातागोता विकास गर्दै विदेशी प्रभुको इसारामा ताण्डव्य मचाउँदैछन्, दिन प्रतिदिन अन्धकारले तुवालो ढाक्दैछ। अनि मैले भने, तिमीले भने जस्तो कहाँ छ त? त्यति धेरै नेताहरू छन्, के उनीहरूले सोचेका छैनन् होला? र अब तिमी एक्लैले पनि के गर्न सक्छौ र? अनि उसले भने, त्यस्तो होइन नवीन, तलाउमा एउटा ढुङ्गा फाल्यो भने तरङ्ग पैदा हुन्छ, हो म त्यही तरङ्ग भएर जागरण ल्याउने काम गर्नेछु। हो, तिमीले भने जस्तै यहाँ धेरै नेताहरू छन्, त्यही नेताको कारणले गर्दा आज देशले काँचोले फेर्न सकेको छैन। उनीहरू देशका राजनेता होइनन्, उनीहरू स्वार्थ पूरा गर्न देशलाई नै बेचिदिन सक्ने देशद्रोहीहरू हुन्। यो कुरा धेरै युवाहरूले बुझेका छैनन्। तैपनि हामी विवेकशील नेपालीहरू उनीहरू विरुद्ध किन आवाज उठाउन सक्दैनौँ? किन? त्यति मात्र होइन, आज धेरै विकास निर्माणका कामहरू ठप्प छन्। तिमी हामी जस्ता युवाहरू आज यो विदेशमा आएर आफ्नो श्रम खर्च गर्दैछौँ, समाचारमा आउने गर्छ। पार्टीका नेताले गुण्डागिर्दी, भ्रष्टाचारी, अपराधीको संरक्षण गर्दैछन्। हो, यस्तै कुरादेखि म पागल जस्तै हुन्छु। हुन त यी कुरा तिमीलाई भन्दा बहुलाएछ भन्न सोचौला, तर हेर, किन मलाई थाहा छैन, मेरो दिमागमा अरू कल्पना नै आउँदैन। सधैँ देशको अवस्थामा म धेरै चिन्तित हुन्छु र केही गर्न नि सकिनँ भन्ने पीडाबोध भएको छ। म जस्तै विचार भएका युवाहरूले सँगै केही गरौँ भनेर नलागेको नै होइन, तर आज सबै युवाहरू खै कहाँ राए, उनीहरूलाई पनि उठाउनु छ, म त्यसको लागि पनि लाग्नेछु। उसका यस्ता कुराले मलाई धेरै निराश गराएको थियो। म उसलाई आजभोलि साथीभन्दा धेरै माथि सोचेको थिएँ। मेरो सपना बुन्दै थिएँ उसँग, र उसलाई भने मेरो भावनाको कुनै मतलब थिएन। उसलाई देश र राजनीति भए पुग्थ्यो, यसले मेरो मन कटक्क खाने गर्थ्यो। अनि मैले उसलाई सोधेँ, अब के गर्छौ त तिमी? उसले भने, मन त देश नै फर्किने थियो नि, तर सबै कुरा भने जस्तो र चाहे जस्तो कहाँ हुँदो रहेछ र? मैले यो कुरा घरमा आमा बुवालाई भने पनि यो कुरा मान्नुहुन्न। हो, म यही पीडामा छु, न त मैले आफ्नो आमा बुवालाई त्याग्न सक्छु, न त देश नै रोइरहेको देख्न सक्छु। हो, त्यसैले म आज पागल जस्तो भएको छु, उसले भन्दै थियो। तिमी आफै भन त, हामी पछि आउने युवाको अवस्था कस्तो हुन्छ? यसरी नै देश दिन प्रतिदिन पछाडि जाँदैछ। मूल्य वृद्धिले आकाशिएको छ। एक किलो प्याजको मूल्य 100 रुपियाँभन्दा बढी भइसकेको छ भने पहाडका बारीहरू बाँझा छन्। देश आज रिमिटान्सले चलेको छ। कति दिनसम्म चल्छ यसरी? युवाहरू वैदेशिक रोजगारको लागि लाइन लागेर बसेका छन् अझै पनि। युवाहरूको देशमा खेती किसानी र अरू काम गर्ने युवाहरू, अरूको देशमा गएर खेती किसानी गर्ने युवाहरू खुसी हुन्छन्, तर आफ्नो देशमा गर्न हामी किन गर्दैनौ? तिमी पनि त यहाँ रेस्टुरेन्टमा वेटर काम गर्दैछौ, यही काम किन नेपालमा गर्न सक्दैनौ? तिमीले डलर देखेका छौ होला, तर मैले नेपालको अर्थतन्त्र खस्किँदो देखिरहेकी छु। हामी क्याफेमा बसेको नि 2 घन्टा भएछ। धेरै ग्राहकहरू आउने जाने क्रम चलिरहेको थियो। कहिले नेपाली भाषा नबुझे पनि हामीलाई हेर्दै कफी पिँदै थिए। उसले धेरै प्रश्नहरू सोधेकी थिए, तर मसँग कुनै जवाफ थिएन। मैले कुनै प्रतिक्रिया दिन सकेको थिएन, र साथै मेरो प्रतिक्रिया नदेखेर उसले नै भने, यो सबै कुरा तिमी बुझ्दैनौ, यो कुरा बुझ्नको लागि छातीमा राष्ट्रियता हुनुपर्छ। भइगयो, छोड यो कुरा, जामिड, धेरै समय भयो यहाँ आएको नि, मलाई नि एउटा काममा जानु छ। हामी क्याफेबाट बाहिर निस्क्यौँ। उसलाई गाडीसम्म छोडेर म नि आफ्नो कोठातिर लागेँ। कोठामा गएर नि मनले उसलाई नै खोजेको थिएँ, र धेरै प्रश्नहरू खेलाउँदै थिएँ। खाना बनाउन पनि मन लागेन। नेपाली राडा चाउचु थियो, उमालेर भोक मात्र मेटेँ। त्यो रात मैले उसको बारेमा नै सोच्दै थिएँ, अनि सोचेँ उसले जस्तै हामी सबै युवाले सोच्ने हो भने देश बन्न धेरै समय लाग्दैन भन्ने निर्णयमा पुगेँ। खै कति बेला निदाएछु पत्तै भएन, दिनहरू बित्दै थिए। काममा गयो आयो, कति डलर कमाइयो, सबै यसैमा ध्यान मात्र थियो। आजभोलि त उसले फोन सम्पर्क पनि गरेकी थिएन, इमेल पनि केही गरेकी थिएन, सायद व्यस्त भएर होला भन्दै सोचेँ। शुक्रबार कामबाट फर्केर इमेल चेक गर्दै थिएँ। 2-3 इमेल मुनि उसको सन्देश थियो, उसले लेखेकी थिए, नवीन डलर कमाउँदै देशको राजनीतिलाई गाली गर्दै बस्नु, डलरको भाउ बढ्यो भनेर मक्ख परेर बस्नु, ठिकै छ, म अबको केही समयमा अस्ट्रेलिया छोड्दैछु र नेपाल फर्किँदैछु। अन्त्यमा धेरै भन्दिनँ, आऊ हामी सँगै मिलेर देश बनाउन लागौँ। अहिले नगरे कहिले, हामीले नगरे कसले? हामी उठ्नुपर्छ, जुट्नुपर्छ, सबै युवालाई उठाउनको लागि तिमी पनि लाग।
Thank you.
श्रोताहरू, तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला, रेडियो एडलेड 101.5 मेगा हर्जको तरङ्गमा, र हामी तपाईँहरूको रेडियो सेटमा हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म 1 घण्टाका लागि आउने गर्दछौँ कार्यक्रम भोइस अफ साङ्ग्रिला लिएर। श्रोताहरू, यो कार्यक्रमको उद्देश्य भनेको हामी विदेशी भूमिमा भए पनि नेपालीपन, नेपाली रीतिरिवाज, नेपाली संस्कृति, नेपाली परम्परालाई चाहिँ जीवन्त राख्ने र तपाईँहरूलाई नेपाली गीत संगीत र साथमा रोचक जानकारीका साथमा समाचारहरूले पनि तपाईँहरूलाई सुसूचित गर्ने हाम्रो उद्देश्य हो। र श्रोताहरू, यो गीतभन्दा अगाडि नवीनजी एउटा कथा भन्दै हुनुहुन्थ्यो र कथाको उहाँको कथाको अन्तिम हरफमा सायद कथाको एकजना पात्रले नवीनजीलाई भन्नुभएको थियो, तिमी डलरको भाव बढ्यो भनेर मख पर्दै जाऊ, तर म चाहिँ स्वदेश फर्कँदैछु, नेपाल फर्कँदैछु भन्ने एउटा सेन्टेन्स थियो। र त्यही डलरको भाव बढेको सन्दर्भमा एउटा यहाँनिर एउटा छोटो श्रोताहरूलाई जानकारी गराइहालौँ। अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँको मूल्य लगातार खस्किए पनि हाल नेपाली रुपियाँको भारूसँगको स्थिति स्थिर विनिमय प्रणालीमा कुनै परिवर्तन नगरिने सरकारी अधिकारीहरूले बताएका छन्। हो श्रोताहरू, डलरको भाव बढ्यो भनेर हामीलाई अलिकति खुसी लाग्न सक्छ, किन भन्दाखेरि हामी यहाँ डलरमा कमाउँछौँ, नेपालमा पठाउँदाखेरि डलरको भाव अलिकति बढ्दाखेरि हामीलाई खुसी लाग्नु स्वाभाविक हो। तर नेपालमा बस्ने र नेपालमा दिनौँ भनौँ न काम गरेर बिहान बेलुका खानुपर्ने मान्छेहरू छाक टार्ने मान्छेहरूका लागि यो चाहिँ अलिकति दुःख समाचार हो, किन भन्दाखेरि नेपालको अर्थतन्त्र सिधै भारतसँग निर्हित छ र यदि डलरको भाव बढ्यो भने भारतको अर्थतन्त्र अलिकति खस्कन्छ र अथवा भारतलाई त्यो डलरसँग लड्नका लागि उसले पनि त्यही अनुसारको मूल्य वृद्धि गर्नुपर्ने हुन्छ र त्यो मूल्य वृद्धिको असर नेपालमा पनि सिधा पर्ने गर्दछ। हजुर श्रोता,
हजुर सञ्जयजी, यसलाई चाहिँ कस्तो भने हाम्रो यहाँ डलर बढ्दा चाहिँ नेपाली रकमको अन्तर्राष्ट्रिय जुन रकम हुन्छ त्यो घटेको भनेर सिधा बुझ्न सकिन्छ। त्यति मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य चाहिँ बढ्नु भनेको नेपाललाई सोझै रूपमा घाटा हुनु र नेपालको अर्थतन्त्र चाहिँ खस्किनु र यसमा चाहिँ मैले के भन्छु भने हामीले डलर बढ्यो भनेर खुसी हुनुपर्ने अवस्था छैन
किनभने
अवश्य पनि हामीले के भन्छु भने म बनेर हुँदैन हामी बन्दा हुँदैन जबसम्म देश बन्दैन
त्यही भनेको नवीन मैले हामी यहाँ चाहिँ खुसी हुन सक्छौँ किन भन्दाखेरि हामीले दुई चार पैसा डलरमा आर्जन गरेछौँ र समग्र रूपमा नेपालको सन्दर्भमा हेर्ने हो भने चाहिँ नेपालका जनतालाई चाहिँ यो डलरको भाव बढेको चाहिँ त्यति खुसीको कुरो होइन भारु कमजोर भएका कारण भारूसँगको स्थिर विनिमय प्रणालीबारे विज्ञहरूबीच बहस चल्न थालेको बेला अर्थ मन्त्रालयका सल्लाहकारले जारी नीतिमा कुनै पुनरावलोकन गर्न नसकिने बताए अर्थविदहरू बीच पनि यो सो प्रणाली परिवर्तन गर्न हुने वा नहुने बारे मैतक्य छैन भारतको आर्थिक वृद्धि कमजोर भएको तथा त्यहाँबाट लगानीकर्ता अन्यत्र आकर्षित हुन थालेकाले भारूको मूल्य लगातार खस्किरहेको छ भारूको बुई चढेको नेपाली रुपियाँले स्वाभाविक रूपमा उही हाल बेहोरिरहेको छ एकहोरो ओह्रालो बाटोमा भारू कुदिरहेको हुनाले नेपाली मुद्राले उसको बुईबाट ओर्लनु उपयुक्त हुने नेपाल राष्ट्र ब्याङ्कका पूर्व गभर्नर विजयनाथ भट्टराई ठान्छन् अहिलेको अवस्थामा हाम्रो विकल्प भनेको नेपालले व्यापार गर्ने विभिन्न मुलुकका मुद्राहरूको बास्केटसँग हाम्रो मुद्रालाई जोड्नु हो जुन मुलुकसँग जति परिणाममा व्यापार हुन्छ उसलाई त्यही अनुपातको महत्व दिने र त्यस अनुरूप मुद्राको मूल्य निर्धारण गर्ने विकल्पमा जानुपर्छ भट्टराईले भने तर मुद्रा विनिमय प्रणाली जस्तो विषयमा क्षणिक निर्णय लिनु घातक हुने अन्य कतिपयको धारणा छ खास गरी नेपालको वैदेशिक व्यापारको वर्तमान संरचनाले नेपाललाई आफ्नो मुद्रा स्वतन्त्र छाड्ने अवस्था नदिने उनीहरूको भनाइ छ अहिलेको अवस्थामा राम्रो विकल्प भनेको नेपालले व्यापार गर्ने विभिन्न मुलुकका मुद्राहरूको बास्केटसँग हाम्रो मुद्रालाई जोड्नु हो हाल नेपालको वैदेशिक व्यापार घाटा खर्च 5 खर्ब रुपियाँ नागेको छ म यो पोइन्ट फेरि दोहोऱ्याउन चाहन्छु हाल नेपालको वैदेशिक व्यापार घाटा 5 खर्ब रुपियाँ नागेको छ कुल वैदेशिक व्यापार मध्ये 2/3 भारतसँग हुने गर्छ भारतको अर्थतन्त्र तुलनात्मक रूपमा सबल भएकाले नेपाली मुद्राले ऊसँगको सम्बन्ध तोड्दा नेपाललाई नै घाटा पुग्ने अर्का पूर्व गभर्नर दिपेन्द्र बहादुर छेत्री बताउँछन् हाम्रो 2/3 व्यापार भारतसँग हुन्छ त्यस्तो स्थितिमा हामीले एकैचोटि मुद्रालाई खुल्ला छाड्ने हो भने हाल प्रति 100 भारू 160 रहेको हाम्रो मूल्य 200 पुग्छ त्यसकारण धेरै मुद्राहरूसँग हाम्रो मुद्रा सम्बन्धित बनाउँदा केही राहत त हुन्छ तर त्यो नाम मात्रको हुनेछ छेत्रीले भने नेपाली रुपियाँको मूल्य तीव्र गतिमा घटेको प्रति सरकार चिन्तित देखिन्छ तर यसैको कारण अहिले नै विद्यमान विनिमय प्रणाली परिवर्तन गर्ने विषयप्रति भने सरकारको समर्थन देखिँदैन अर्थ मन्त्रालयका सल्लाहकार डाक्टर चिरञ्जीवी नेपाल भन्छन् आआफ्नो विचार हुन सक्छ गफ गर्नु आफ्नो ठाउँमा छ तर यथार्थ के हो भने हाम्रो 2/3 व्यापार भारतसँग हुन्छ चीनसँग हाम्रो व्यापार एकदमै कम छ त्यसकारण विनिमय प्रणाली परिवर्तनका कुरा मलाई उति जायज लाग्दैन नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरू यसबारे मुख खोल्न समेत हिचकिचाइरहेका छन् बाह्य कारणले सिर्जित भनिएको यस समस्याको समाधान आफ्नो हातमा नरहेकाले उनीहरू प्रतिक्रियाविहीन बन्न देखिन्छन्
श्रोतामा अहिले सुन्नुभयो जुन नेपालको खस्कदियो अर्थतन्त्र र नेपालको राजनीतिक परिवेशमा हामीले साथी नवीनजी र सञ्जयजीबाट जुन प्रस्तुत भयो यहाँहरूले पनि जुन भइरहेको घटना विशेषले यहाँहरूले पक्कै पनि जानकारी गराउनु भयो होला र श्रोताहरू अहिले हाम्रो स्टुडियोको घडीमा ठिक साँझको 7 बजेको छ र श्रोताहरूलाई हामी यहाँहरूको ध्यान अब समाचारतिर लैजान चाहन्छौँ अब प्रस्तुत छ समाचार
समाचारको सुरुमा प्रमुख समाचार विदेश जान लागेका 200 युवालाई त्रिभुवन एयरपोर्टमै रोकियो देउबा र कोइरालाबीच छुट्टा छुट्टै कार्यकर्ता भेट एक वर्षभन्दा बढी समयदेखि जेलमा 60 नेपाली कामदार भारतीय राजदूत नेपालबाट आफ्नो कार्यकाल पूरा गरेर दिल्ली फर्किँदै इजिप्टका पूर्व राष्ट्रपति मुबारक रिया
अब समाचार विस्तारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनियमितताको आरोपमा वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका 35 जना कर्मचारीलाई पक्राउ गरेपछि अध्यागमन विभागले विदेश जान लागेका 200 युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनले रोक लगाएको छ पीड़ितहरू आफूमाथि अन्याय भएको बताएका छन् अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यागमनमाथि कड़ा अनुसन्धान गरेकोले गरेको हुनाले अध्यागमनले बदला लिएको पीड़ितहरूले बताएका छन्।
नेपाल ट्रेड युनियन कांग्रेसको पाँचौं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्न चितवन गएका कांग्रेस शीर्ष नेता छुट्टा छुट्टै कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन्। छुट्टा छुट्टै होटेलमा बसेका नेतालाई होटेलमा भेट्न कार्यकर्ताको भीड़ नै लागेको छ। सेन्ट्रल पम्प होटेलमा बसेका कांग्रेस सभापति सुशील कोइराला बिहानैदेखि कार्यकर्ता भेटमा व्यस्त छन्। त्यस्तै ग्लोबल होटेलमा बसेका शेरबहादुर देउबा र पूर्णबहादुर खड्का समेत आफ्नो पक्षका कार्यकर्ता भेटघाटमा व्यस्त छन्। त्यस्तै रोयल सेन्चुरी होटेलमा बसेका अर्जुन नरसिंह केसी पनि कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन्। विमलेन्द्र निधि आइल्याण्ड होटेल र प्रकाशमान सिंह भने सौरामा बसेका छन्। त्यस्तै रामचन्द्र पौडेल, सुजाता कोइराला, गगन थापा, शंकर भण्डारी लगायत नेता आउँदैछन्। सबै नेता चुनावी सम्बन्धमा कार्यकर्ताको राय लिने काममा सक्रिय छन्। अहिले टिकटको सिफारिश गर्न काम भइरहेको छ। जिल्लाका नेता तथा कार्यकर्ता टिकटका सम्बन्धमा नेताले भेटेर आफ्नो कुरा राख्न व्यस्त छन्। नेतासँगको भेटमा चुनावी कुरा भएको कांग्रेस चितवनका सचिव सुनिल श्रेष्ठले बताए।
मलेसियाको सेरेमान लिङकिङ जेलमा 60 भन्दा बढ़ी नेपाली कामदार एक वर्ष भन्दा बढ़ी समयदेखि थुनिएका छन्। वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका कामदार गैर कानूनी भएपछि थुनिएका हुन्। 60 नेपाली वर्ष दिनदेखि जेलमा थुनिँदा पनि मलेसिया स्थित नेपाली राजदूतावासका प्रतिनिधि एक पटक पनि भेट्न नगएको भन्दै कामदार र मलेसियामा रहेका नेपालीले आक्रोश व्यक्त गरेको प्राप्त समाचारमा जनाइएको छ। जेलभित्र 60 नेपाली थुनिएका छन् तर दूतावासका कोही पनि भेट्नसम्म पनि नगएको बिहिबार नेपाली व्यवसायीको पहलमा जेलमुक्त भएका हेटौँडाका सानो कान्छा रुम्बाले टेलिफोन मार्फत बताए। जेलभित्र नेपालीको विचली छ, जेलमा अरू देशका नागरिक पनि छन् तर सम्बन्धित देशका दूतावास प्रतिनिधि पटक पटक भेट्न गए र छुटाइरहेका छन् तर नेपाली दूतावासले कुनै पहल गरेको छैन। नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियामा नेपाली पठाउने मात्र नभएर उनीहरूको सुरक्षाका लागि पनि सरकारले चासो दिनुपर्ने कामदार तथा व्यवसायी बताउँछन्। वैदेशिक रोजगार विभागका अनुसार मलेसियामा करिब 7 लाख नेपाली कामदार छन्।
नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद आइतबार आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किँदैछन्। आफ्नो 2 वर्ष कार्यकाल पूरा गरेर जयन्त प्रसाद आज दिउँसो भारत प्रस्थान गर्ने भारतीय दूतावासले जनाएको छ। यसअघि राजनीतिक तहबाटै जयन्त प्रसादको कार्यकाल थप्न पहल भएको थियो। जयन्त प्रसादको ठाउँमा नयाँ राजदूतका रूपमा रञ्जित रे नेपाल आउँदैछन्। रञ्जितले भारतमा तत्कालीन सत्तादल र नेकपा माओवादी बीच सम्झौतामा महत्वपूर्ण भूमिका समेत खेलेका थिए। सन् 2002 चार वर्ष भारतीय विदेश मन्त्रालय स्थित नेपाल भूटान डेस्कको नेतृत्व सम्हालिसक्नुभएका रञ्जित नेपाल मामलेमा जानकार मानिनुहुन्छ।
क्यानाडाका लागि नेपालका राजदूत डाक्टर भोजराज घिमिरेले एन्टेरियाको प्रान्तको पश्चिमी शहर लन्डनका कार्यवाहक मेयर पल भ्यान मिरगरसँग शिष्टाचार भेट गरेका छन्। भेटका अवसरमा राजदूत घिमिरेले नेपालमा जलविद्युत, सड़क लगायतका क्षेत्रमा विदेशी लगानीको सम्भावना र त्यहाँ प्राप्त अवसरबारे जानकारी गराएको दूतावासबाट बुधबार प्राप्त विज्ञप्तिमा जनाइएको छ। दुई मुलुकबीच रहिआएको बहुआयामिक सुमधुर सम्बन्धलाई जनस्तरसम्म लैजान मदत पुग्ने भएकाले नेपालको कुनै एक नगरपालिका र लन्डन नगरपालिका बीच भगिनी सम्बन्ध स्थापनाका लागि डाक्टर घिमिरेले अनुरोध गरे। कार्यवाहक मेयरले राजदूत डाक्टर घिमिरेलाई स्वागत गर्दै नगरपालिकाले गरिरहेका कामबारे जानकारी दिएका थिए। राजदूतले नगरपालिकाको आगन्तुक पुस्तिकामा हस्ताक्षर समेत गरे। सो अवसरमा नेपाली राजदूतावासका द्वितीय सचिव रेवती रमण पौडेल र लन्डन निवासी नेपाली क्यानेडियन ज्योति वैद्य सहभागी थिए। राजदूत डाक्टर घिमिरेले इन्सुलिनका आविष्कारक डाक्टर फ्रेडरिक बान्टिङको संग्रहालयको पनि अवलोकन गरेका थिए।
इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकलाई बिहिबार अदालतले सशर्त रिहाई गरेको छ। उनलाई थुनामा राखेको विरोधमा अपिल गरेपछि अदालत दबावमा आएको थियो। उनलाई कायरा स्थित तोरा कारागारमा बिहिबार हेलिकप्टरबाट लगिएको थियो। बाहिर ठूलो संख्यामा मुबारक समर्थक भेला भएका थिए। उनलाई एम्बुलेन्सबाट हेलिकप्टरमा राखेर सैनिक अस्पतालमा पुर्याइएको थियो। उनी विरूद्ध हाल अदालतमा भ्रष्टाचारी र हत्याका 3 मुद्दा छन् र ती मुद्दामा पनि शर्त राखेर उनलाई रिहा गरिएको छ। एक अदालतले बुधबार 85 वर्ष मुबारकलाई बाँकी मुद्दा कायम रहेको अवस्थामा पनि सशर्त रिहा गर्न आदेश दिएको जानकारी न्यायिक स्रोतले दिएको थियो। उनको भ्रष्टाचारको मुद्दामा सफाई पाइसकेका छन्। वर्तमान सैनिक सहयोगको सरकारको अन्तरिम प्रधानमन्त्रीले मुबारकलाई जेलमुक्त गरी घरमै नजरबन्द राख्न आदेश दिएको थियो। मुबारकमाथि सन् 2011 जनआन्दोलनमा व्यापक दमनगिरी 850 बढ़ीको हत्या गरेको आरोप लगाइएको छ, तर ती कुनै पनि आरोप प्रमाणित भएको भने छैनन्। उनको रिहाईलाई सेनाको पुनरुत्थानवादी कदमको रूपमा लिएको छ, जुन आन्दोलनको मर्म विपरीत रहेको छ।
अब समाचारको अन्त्यमा अर्को एउटा अन्तर्राष्ट्रिय समाचार। भारतको मुम्बईमा बिहिबार एक महिला पत्रकारलाई सामूहिक बलात्कार गरिएको सम्बन्धमा प्रहरीले एकजनालाई गिरफ्तार गरेको बताएको छ। गत वर्ष दिल्लीमा भएको एक सामूहिक बलात्कारसित मिल्ने यो घटनापछि भारतभरि आक्रोश व्यक्त गरिएको छ। ती युवती एक फोटो पत्रकार हुन् र उनी बिहिबार साँझ कामको सिलसिलामा मुम्बईको पारेल क्षेत्रस्थित एक त्यागिएको कपडा कारखाना परिसरमा पुगेकी थिइन्। उनीमाथि त्यही आक्रमण भएको बताइएको छ। पीड़ित युवतीलाई शुक्रबार छोटो सोधपूछ गरिएको थियो र उनीलाई भित्री र बाहिरी दुवै किसिमका चोटहरू लागेको मुम्बई प्रहरीको विज्ञप्तिमा उल्लेख छ। उनीसँगै त्यहाँ पुगेका एक पुरूष साथीलाई आक्रमणकारीहरूले कुटपिट गरेको जनाएका छन्। पीड़ित युवतीलाई थुप्रै चोट लागेको छ र उनी अहिले अस्पतालमा छिन्। प्रहरीले खोजी भइरहेका संदिग्ध आक्रमणकारीहरूको कोरिएका तस्विरहरू सार्वजनिक गरिसकेको छ। मुम्बईका प्रहरी प्रमुख सत्यपाल सिंहले उक्त अपराधको छानबिन गर्न 20 जनाको टोली गठन गरेको बताएका छन्। गत डिसेम्बर महिनामा राजधानी दिल्लीमा एक महिला र उनका पुरूष साथीमाथि निर्घात आक्रमण भएको थियो। ती महिलाको पछि अस्पतालमा मृत्यु भएको थियो। सो घटनापछि देशव्यापी रूपमा विरोध प्रदर्शनहरू भएका थिए। त्यसपछि महिला विरूद्धको अपराध नियन्त्रण सम्बन्धी कड़ा कानून ल्याउन अधिकारीहरू बाध्य भएका थिए र पछिल्लो जानकारी अनुसार मुम्बई प्रहरीले गत बिहिबार एक महिला पत्रकारको सामूहिक बलात्कार गरिएको सम्बन्धमा प्रहरीले 3 जनालाई गिरफ्तार गरेको बताएको छ।
र अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको तापक्रम रहेको थियो 18 डिग्री सेल्सियस र न्यूनतम र अहिलेको तापक्रम रहेको छ 13 डिग्री सेल्सियस र आज राति तापक्रम रहनेछ 9 डिग्री सेल्सियस र भोलिको अधिकतम तापक्रम रहनेछ 20 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 9 डिग्री सेल्सियस र आज राति साउथ वेस्ट इलाकाको सबै भागमा प्राय बादल लाग्ने र भोलि पनि सबै भागमा बादल लागि छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र भोलि सूर्योदय बिहान ठिक 6:45 हुनेछ भने सूर्यास्त ठिक 5:51 हुनेछ।
हामी यसरी फिर्ता गर्छौं।
श्रोताहरू तपाईँहरूलाई कार्यक्रममा फेरि स्वागत छ। कार्यक्रम हो भोइस अफ साङ्गला, रेडियो एडलेड 101.5 मेगाहर्ज। हजुर श्रोताहरू, योभन्दा अगाडि हामीले तपाईँहरूलाई प्रस्तुत गर्यौं प्रेम राजा महत र कोमल वलीको स्वरमा रहेको बाँझो खेतमा,
जुन तेस्रो सांगीतिक रहेको थियो।
हजुर, आजको हाम्रो कार्यक्रमको तेस्रो सांगीतिक विश्राम रहेको थियो। र श्रोताहरू, अब यसपछि फेरि पनि म अन्तर्राष्ट्रिय प्रसंग नै उठाउन चाहन्छु यहाँनिर, किन भन्दाखेरि यो गृहयुद्ध हरेक देशमा हुन्छन्, भइरहेका छन्, र यसै गरी सिरियामा पनि भइरहेको छ होइन, विगत केही वर्षदेखि। र अहिले पछिल्लो समयमा आएर सिरियामा चाहिँ एकदमै अन्तर्राष्ट्रिय स्तरको अन्तर्राष्ट्रिय चासोको विषय चाहिँ बन्न पुगेको छ। सिरियामा चाहिँ केमिकल वेपन युज भएको छ, हजुर, रासायनिक हतियारको युज भएको छ, जसमा चाहिँ 355 भन्दा बढी मान्छेको मृत्यु भएको छ भने 3000 भन्दा बढी मान्छेहरू घाइते भएका छन्, भनौँ न, त्यो रासायनिक हतियारको शिकार बन्न पुगेका छन्। र अमेरिकी राष्ट्रपति बराक ओबामाले शनिबार अमेरिकाका उच्च सुरक्षा अधिकारीहरूसँग सिरियाका बारेमा छलफल गर्नुभएको बताइएको छ। उहाँले सिरियामा गत बुधबार त्यहाँको सेनाले नागरिकमाथि रासायनिक एवं घातक हतियारको प्रयोग गरी कम्तीमा पनि 355 हत्या गरेको विषयमा छलफल गर्नुभएको समाचारमा उल्लेख गरिएको छ। श्रोताहरू, यो समाचारहरूमा सरकारले भनेर भनिएको छ, र सरकारले सिरियाको सरकारले चाहिँ विपक्षीलाई चाहिँ दोष लगाइरहेको छ भनेदेखि विपक्षीले चाहिँ सरकारलाई दोष लगाइरहेको छ कि भनौँ न, कसले यो रासायनिक हतियार युज गर्यो, प्रयोग गर्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन। प्राप्त समाचारमा उहाँले अमेरिकाका अमेरिकाका उच्च सुरक्षा अधिकारी तथा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग आगामी दिनमा सिरियामाथिको कारवाहीका लागि के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा परामर्श गर्नुभएको बुझिएको छ। साथै उहाँले उक्त हत्याकाण्डमा सिरिया सरकारले के कसरी त्यस्ता हतियारको प्रयोग गरेको हो भन्ने बारेमा तथ्य पत्ता लगाउन पनि ती सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रपति ओबामाले सिरियाले पछिल्लो पटक ती हतियारको प्रयोग गरेकोमा निकै कडा प्रतिक्रिया दिनुभएको छ। विश्लेषकहरूले सो कारवाहीका लागि उहाँले सैनिक हस्तक्षेपको पनि प्रस्ताव अघि सार्न सक्ने बताइएको छ, तर यस विषयमा भने अहिलेसम्म खासै त्यस्तो निर्देशन आएको छैन। र श्रोताहरू, यसैलाई फलो गर्ने अर्को एउटा बीबीसीको एउटा रिपोर्ट छ। अन्तर्राष्ट्रिय स्वास्थ्य परोपकारी संस्था मेत्सा सो फ्रेन्टियले भनेको छ, सिरियामा उक्त संस्थाले सहयोग गरिरहेका अस्पतालहरूले स्नायु विषको अर्थात् केमिकल विषको प्रभावमा परेका संकेत देखिएको झण्डै 3600 जनाको उपचार गरेका छन् र तीमध्ये 355 जनाको ज्यान गएको छ। सिरियाका विपक्षी कार्यकर्ताहरूले विद्रोही लडाकुहरू विरूद्ध रासायनिक हमला गरिएको भन्ने दावी गरेको 21 अगस्तको दिन दमास्कस क्षेत्रमा 3 अस्पतालमा त्यस्तो लक्षण भएका बिरामीहरू ल्याइएको थियो, तर एमएसएफले रासायनिक अस्त्रको प्रयोग भएको भन्ने तथ्यलाई वैज्ञानिक रूपमा आफूले पुष्टि गर्न नसक्ने जनाएको छ। सिरियाली द्वन्द्वका दुवै पक्षले रासायनिक हमलाका लागि एक अर्कालाई दोष दिइरहेका छन्। एमएसएफ का अनुसार अस्पतालहरूमा 3 भन्दा कम समयको अन्तरालमा निकै धेरै संख्यामा बिरामीहरू कम्पन आँखाको पुतली फैलिएको र श्वास प्रश्वासको समस्या लिएर आएका थिए। तीमध्ये धेरैलाई एक स्नायु विषको विरूद्ध दिइने एट्रोपाइन नामक औषधि मार्फत उपचार गरिएको थियो। एमएसएफका एकजना निर्देशक माइकल जेन्सेनले भने, बिरामीहरूमा त्यस्तो लक्षण देखिनुको कारणलाई हामी वैज्ञानिक रूपमा पुष्टि गर्न सक्दैनौँ र निश्चय नै त्यस्तो हमलाका लागि को दोषी थियो भन्ने भन्न पनि सक्दैनौँ, तर त्यहाँका डाक्टरहरूले 3600 जनाको उपचार गरेको दावी गरेका छन्। एमएसएफका अनुसार बिरामीहरूमा देखिएको लक्षण र छोटो समयमै एकदमै धेरै बिरामीहरूको आगमन जस्ता तथ्यले कुनै प्रकारको स्नायु विष धेरै मानिसहरू माझ छोडिएको भन्ने तर्फ बलियो संकेत गर्दछ, जुन अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन हो, जसले कुनै पनि प्रकारको रासायनिक तथ्य तथा जैविक अस्त्रको प्रयोगलाई पूर्ण रूपमा वर्जित गरेको छ। सिरियामा जारी द्वन्द्वको पर्यवेक्षण गरिरहेको ब्रिटेन स्थित एउटा समूहले गत बुधबारको घटनामा कम्तीमा 355 जना मारिएका र तीमध्ये 54 जना बालबालिका भएका बताएको छ। विद्रोही लडाकुहरू र विपक्षी कार्यकर्ताहरू राष्ट्रपति बसर अल असद समर्थक सैन्यले रासायनिक हमला गरेको आरोप लगाउँछन् भने सिरियाको सरकारी टेलिभिजनले विद्रोहीहरूलाई त्यसको दोष दिएको छ। सरकारी टेलिभिजनका अनुसार पहिलो विद्रोहीहरूको नियन्त्रणमा रहेका क्षेत्रमा सेना प्रवेश गर्दा रासायनिक अस्त्रहरूले भराउ ब्यारलहरू फेला परेका थिए। यो मुद्दामा अन्तर्राष्ट्रिय समुदाय विभाजित देखिन्छ। दमास्कसको साझेदारका रूपमा रहेका रूस र इरानले रासायनिक अस्त्र प्रयोग गरेको छुट्टा छुट्टै आरोप विद्रोहीहरूमाथि लगाएका छन्। तर शनिबार फ्रान्सका विदेश मन्त्रीले उपलब्ध जानकारी अनुसार बशर अल असदको सरकार रासायनिक हमलाका लागि जिम्मेवार देखिएको बताएका छन्।
श्रोताहरू अहिले सुन्नुभयो जुन अन्तर्राष्ट्रियमा भइरहेको जुन एउटा काली लाग्दो जुन युद्ध भइरहेको छ त्यो सन्दर्भमा साथी सञ्जयजीले प्रस्तुत गर्नुभयो। र श्रोताहरू हामी कार्यक्रमको लगभग अन्त्य भन्दा पनि लगभग दस मिनट हामीसँग
बाँकी समय
बाँकी छ र हामी विभिन्न कार्यक्रममा प्रस्तुत गर्छौँ र लेख रचना आदि तपाईँहरूसँग यदि छन् भने पनि हामी सोझै तपाईँहरूको यो लाइभ रेडियो मार्फत नै तपाईँहरूको कार्यक्रम सबै नै लेख रचना हामी प्रस्तुत गरिदिनेछौँ। र यसै सन्दर्भमा मैले एउटा सानो चुड्किला यहाँ उठाउन चाहेँ श्रोताहरू। जुन चुड्किला रहेको छ ज्वाइँ ससुरा, तर ज्वाइँ ससुरा ज्वाइँ चाहिँ ससुराले जानुभएछ ज्वाइँ अनि गएछन् ज्वाइँ ज्वाइँ अनि ससुरा बाले भनेछन् अनि ज्वाइँ चाहिँ चुप्प लागेर बसिराख्ने ससुरा पनि ज्वाइँ गफ गर्नुहोस् न खोइ गफै निकाल्नु हुन्न त भनेर चाहिँ ससुरा बाले भन्नुभएछ अन्त अनि गफै आउँदैन भनेर चाहिँ ज्वाइँले भनेछ अनि ज्वाइँले फेरि भनेछ खै के गफ गरौँ गफै मलाई त आउँदैन अनि फेरि ससुरा भन्छ होइन केही कुरा त निकालेर गफ गर्नुहोस् न त ज्वाइँ केही न केही त पक्कै होला तपाईँको घर परिवारमा भन खै मलाई त कुरा निकाल्नै पो आउँदैन हौ बुबा भनेर चाहिँ ज्वाइँले भनेछ फेरि ससुरा बाले होइन केही न केही त कुरा निकालेर गफ गर्नुहोस् अनि ज्वाइँले भनेछ फेरि ससुरा ससुरा बा यसपालि त खेतीपाती पनि मजाले सप्रियो भिटनलाई निकै गाह्रो पनि भयो धौधौ पनि पर्यो अनि म एक्लो मान्छे अनि छोरी पनि अब घरको धन्दामा गर्नु पर्यो अन्त अनि मैले खेतीपाती थन्किनको लागि चाहिँ अलिक गाह्रो परेर मैले स्यालको पुच्छरमा एउटा हँसिया बाँध्ने हँसिया बाँधेपछि स्यालले पनि धमाधम धान काट्यो अनि बिटुवा बाँध्यो र त्यसरी मैले समयमै मैले धान खेती थन्क्याएँ ससुरा बा भनेछ अनि ससुरा बाले चाहिँ अचम्म मान्दै होइन स्यालले पनि धान काट्छ र होइन ससुरा बा गफै त हो नि त्यो त भनेर चाहिँ भनेछ।
हजुर श्रोताहरू यो रमाइलो चुट्किलापछि म प्रसङ्ग उठाउन चाहेँ। नेपालमा यति बेला गाई जात्रा चलिरहेको छ। यो गाई जात्रै भनौँ न गाई जात्राको कुरा गर्नुपर्दाखेरि खन्दजीले एउटा चुट्किला रमाइलो चुट्किला पनि भन्नुभयो र गाई जात्राको कुरा गर्नुपर्दाखेरि यो गत सातादेखि गत साता भन्दा पनि अझ गत दुई चार दिन अगाडिबाट मात्रै गाई जात्रा सुरु भएको छ र यो गाई जात्रा महिनासम्म चल्ने गर्दछ।
एक महिनासम्म हो
हजुर। र गाई जात्रा विशेष भनेर विभिन्न कार्यक्रमहरू भनौँ न गरिरहेको पाइएको छ र यसै गरी विभिन्न अनलाइन छापाहरूमा पनि गाई जात्रा विशेषका फोटोहरू देख्न पाइएको छ र यसै क्रममा हामीले श्रोताहरूलाई आज गाई जात्रा विशेष गीत पनि सुनाऊ भन्ने हाम्रो जमर्को रहेको छ र मदन कृष्ण हरिवंश आचार्यको स्वरमा रहेको यो रमाइलो गीत अहिलेका लागि तपाईँहरूका लागि प्रस्तुत गर्दैछौँ।
यो बुढी क्या चिट्टी कै पारेको चिट्टी कै पारेको स्वर्गबाट अप्सरा झारेको बल्ल पर्यो निर्माय माकुरी जालाईमा चिट्टी कै पारेको चिट्टी कै पारेको स्वर्गबाट अप्सरा झारेको बल्ल पर्यो निर्माय माकुरी सारै झोकराको म सारै झोकराको मान्छे राम्री स्वर किन बाख्राको बल्ल पर्यो निर्माय मकुरी जालाईमा म सारै झोकराको म सारै झोकराको मान्छे राम्री टिकट काटों की पोखरा को काटों की पोखरा को प्रेम बस्यो बोका र बाखरा को बल्ल पर्यो निर्माय माकुरी जालाईमा काटों की पोखरा को काटों की पोखरा को प्रेम बस्यो बोका र बाखरा को बल्ल पर्यो निर्माय माकुरी जालाई खाउ मासु गालाको खाउ मासु गालाको कोट लाउनु यो मेरो छालाको बल्ल पर्यो निर्माय माकुरी जालाईमा खाउ मासु गालाको खाउ मासु गालाको कोट लाउनु यो मेरो छालाको बल्ल पर्यो निर्माय माकुरी जालाईमा
तपाईँ यहाँदेखि सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला र यो कार्यक्रम हरेक आइतबार 36-37 आउने गर्दछ र यो कार्यक्रममा हामीले विशेष गरी हामीले नेपाली सङ्गीत नेपाली समाचार र नेपालसँग सम्बन्धित रहेर कुराकानी गर्छौँ भने मिठा मिठा रोचक प्रस्तुतिहरू पनि गर्ने गर्छौँ र थाहा छ हामी सबैले थाहा छ बगेको खोला फर्किँदैन समयले हामीले पर्खिँदैन भने जस्तो अब समयले नेटो काटिसकेको छ र आज हामीले विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरिसकेका छौँ अब भने हामीले कार्यक्रमबाट बिदा माग्नुपर्ने बेला आइसकेको छ
हजुर नवीनजी त्योभन्दा अगाडि हामीले आज विभिन्न कार्यक्रमहरू विभिन्न रोचक सामग्रीहरू तपाईँहरूका लागि प्रस्तुत गऱ्यौँ र तपाईँहरूको फिडब्याक पनि हामीलाई त्यतिकै आवश्यक पर्छ तपाईँहरूको सल्लाह सुझाव र हामीलाई सल्लाह सुझाव लेखी पठाउनुहोस् हाम्रो इमेल एड्रेस radio@nepali.com र हाम्रो त्यसै गरी फेसबुकमा पनि हामीलाई इमेल इनबक्स गर्न सक्नुहुन्छ तपाईँले साङ्ग्रेलाको आवाजहरूमा म्यासेज पठाउन सक्नुहुन्छ र यही भन्दै हामी आजको कार्यक्रमबाट बिदा माग्ने होइन त साथीहरू हजुर श्रोताहरू अर्को आइतबार फेरि तपाईँहरूको रेडियो सेटमा 36 बजे उपस्थित हुने बाचाका साथ आजका लागि म सञ्जय
म खगेन्द्र
र म नवीन बिदा हुन्छु यहाँको समय स्वस्थ रहोस् व्यस्त रहोस् मस्त रहोस्
हजुर अर्को हप्ता फेरि भेटौँला
हवस् त शुभरात्री
थोते मा पानी थोते मा पानी थोते दिउँ कि तिमलाई बेल्जियमको यो पोते बल्ल पर्यो निर्माय मा कोजे जालाईमा म पानी थोते मा पानी थोते दिउँ कि तिमलाई बेल्जियमको यो पोते बल्ल पर्यो निर्माय मा कोजे जालाईमा
जागे केवल राम्ररी पुछेर राम्ररी पुछेर भात खल्यु घिउसँग मुछेर बल्ल पर्यो निर्माया मकुरी जालैमा राम्ररी पुछेर राम्ररी पुछेर भात खल्यु घिउसँग मुछेर बल्ल पर्यो निर्माया मकुरी जालैमा
पैसा कमा जस्ता छौ